ایک بار پھر درود بھیجے گا محمد و آل محمد پر. اللہ صل علی محمد آل محمد وعجل فرج. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب إله العالمين بالقاسم محمد. اللهم صل على محمد وعجل فرجه وعلى آله الطيبين الطاهرين، سيما بقية الله في الأرزين. قال الله تعالى في كتابه الكريم: بسم الله الرحمن الرحيم. أم حسبت أن أصحاب الكهف والرقيم كانوا من آياتنا عجبا. درود بھیجے گا محمد و آل محمد کا. عجل فرجہم. پروردگار عالم کا انتہائی لطف و کرم ہے، انتہائی احسان ہے، اس نے ہمیں اور آپ کو دین مبین سے اہل بیت اطہار علیہ السلام کی فکر سے وابستہ قرار دیا ہے، ان کی محبت سے ہمارے قلوب کو منور فرمایا ہے. اس دعا کے ساتھ کہ انشاءاللہ ہماری قبروں کو اہل بیت کی نورانیت سے منور فرمائے، شفاعت میں قیامت میں اہل بیت اطہار علیہ السلام کی شفاعت نصیب فرمائے، انشاءاللہ اسی دنیا میں امام کے ظہور کا دن دیکھنا نصیب فرمائے، ان کی نصرت کی راہ میں شہادت نصیب فرمائے انشاءاللہ. تمام دعاؤں کی قبولیت کے لیے درود بھیجے گا محمد و آل محمد پر. صلی علی محمد آل محمد. پروردگار عالم نے ہم انسانوں کو کچھ اس طرح سے خلق کیا ہے کہ ہماری فطرت کے اندر بہت ساری کارآمد ضروری خواہشات کو ہمارے وجود کے ساتھ ڈال دیا. فطریات انسان کی ایسی خواہشات کو کہتے ہیں جو اس کے وجود کا حصہ ہیں. فطریات میں کوئی تبدیلی نہیں آتی، چاہے 1 لاکھ سال پہلے کے انسان ہو، 2 لاکھ سال پہلے کے انسان ہو، فطریات میں کوئی تبدیلی نہیں رونما ہوتی. اور اس سے بھی کوئی فرق نہیں پڑے گا کہ کس علاقے میں ہو، جو یہاں پہ رہ رہے ہیں ان کی فطرت میں، جو مثلا دنیا کے مختلف بر اعظموں کے اندر رہ رہے ہیں، علاقوں کے اندر رہ رہے ہیں، نسل، رنگ، تہذیب، زبان، ان سب کا فطریات پہ کوئی اثر نہیں پڑتا. فطریات اپنی جگہ کے اوپر مشترک رہتے ہیں. ان فطریات میں سے ایک انسان کی فطرت ہے کہ اس کو کسی اپنے سے بڑے وجود کے سامنے سر جھکانا ہے، جس کو ہم پرستش کہتے ہیں، جس کو ہم بندگی کہتے ہیں، جس کو ہم لوگ اردو میں عام الفاظ کے اندر عبادت تعبیر کرتے ہیں. انسان کے وجود کا حصہ ہے کہ وہ ایسے کسی وجود کو قبول کرنا چاہتا ہے، اس کے ساتھ رابطہ بنانا چاہتا ہے جس کو وہ اپنے سے بزرگ تر، اپنے سے زیادہ بڑا سمجھتا ہے. یہ جو انسان کے اندر خواہش ہے، فطرت کے اندر یہ خواہش ہے، یہ अगर सही परवान ना चढ़े तो मुनहरिफ भी हो सकती है, मुनहरिफ होकर इंसान को बुत परस्ती में मुब्तला कर देती है, तो वो समझता है बुत मुझसे ज्यादा बड़े हैं, उनके सामने सर झुकाने लगता है। अगर ये सलाहियत और तरीके से गलत रास्ते के ऊपर चल निकले तो बाज औकात इंसान किसी दुनिया के हीरो के पीछे भागने लगता है, किसी इंसान को जिसका काम इसके मुकाबले में कहीं बेहतर नहीं है अपने से बेहतर समझने लगता है, उसकी तारीफ में, उसकी तकलीद में, उसकी पैरवी के अंदर जिंदगी गुजार देता है। फितरी जज्बा तो बिल्कुल सही है, लेकिन उस फितरी जज्बे को सही जगह तक पहुंचाना ये इंसान के लिए एक इम्तिहान है, और जाहिर है कि कामयाबी इसमें यह होगी कि इंसान खुदा तक पहुंचे, उस खुदा की बंदगी को इख्तियार करे, उसकी परस्तिश करे, उसकी इबादत करे, और जिसको खुदा ने कहा है कि अपने से बेहतर समझे, अपने से ज्यादा अहमियत का हामिल समझे, उसको कबूल करे। तो इंसान इस फितरियात के जरिए से खुदा तक पहुंचे, खुदा के निज़ाम से अंबिया तक पहुंचे, अंबिया के जरिए अहम अथार अलैहिस्सलाम, अल्लाह की किताब, दीन, शरीयत, उन तमाम को हासिल करे। लेकिन मैंने अर्ज किया ये तो वो रास्ता है जो तय होना चाहिए, लेकिन इसके मुकाबले में कई और रास्ते हैं जो इंसानों के सामने बन जाते हैं और उनमें से एक बुत परस्ती होती है। अब चंद जुमलात बुत परस्ती के हवाले से आपकी खिदमत में, और उसके बाद हम अपने मौजू की तरफ आएंगे कि जो हमने दरस में दीनदारी और फितना आखिर जमा ताबीर किया हुआ है। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद पर। इंसान का ये जो फितरी जज्बा होता है अगर इसको जहालत के साथ बढ़ाए तो फिर ये बुतपरस्ती पे भी पहुंच सकता है, जबकि बुतपरस्ती इंतहाई अहमकाना अमल होना चाहिए। यानी मिसाल के तौर पर एक इंसान जिसके वजूद में ताकत है, उसके हाथ पांव हिल रहे हैं, वो बोल रहा है, सोच रहा है, समझ रहा है, उसको फौरन इस बात को समझ जाना चाहिए था कि ये बुत वो नहीं है जिसके सामने मुझे सर झुका लेना चाहिए था, इसको मैंने खुद बनाया है या मेरे जैसे इंसानों ने इसको बनाया है, ये कैसे वो हो सकता है जिसके सामने मैं सर झुकाऊंगा। लेकिन इंसान की जो फितरी ख्वाहिश है अगर उसको सही रहनुमाई ना मिले तो बाज़ औक़ात मुश्किल में मुब्तला हो जाता है। अब अगला सवाल है यहाँ पर, ये जो बुतपरस्ती अरब माशरे के अंदर थी और अल्लाह के नबी ने, खुदा नमसाल के निज़ाम ने बुतपरस्ती का शिद्दत से मुकाबला किया, ये बुतपरस्ती खत्म हो गई है, अब कायनात में कहीं बुतपरस्ती नहीं है। अगर बुतपरस्ती नहीं है तो सूरत हाल क्या है फिर, अब लोगों को क्या मुसीबत है? भाई एक जमाना था बुतपरस्ती थी, लात और उज्जा से लोग उनके सामने सर झुकाते थे, तो उस जमाने की खराबियां मसलन लात और उज्जा की वजह से थी, उन बुतों की वजह से थी। चलो अब बुतपरस्ती खत्म हो गई, अब बिजाहिर हम जानते हैं मसलन अमेरिका में, यूरोप में बुतपरस्ती नहीं हो रही है, लोग बुतों के सामने सर नहीं झुका रहे, या मसलन मुसलमान मुल्कों के अंदर बुतपरस्ती नहीं हो रही, लोग बुतों के सामने सर नहीं झुका रहे, तो ये जो अब तो बुतपरस्ती नहीं हो रही तो अब क्या मुश्किल हो रही है, अब लोग खुदा की तरफ क्यों नहीं जा रहे? इनको खुदा की तरफ जाना चाहिए, अल्लाह की बंदगी करनी चाहिए। तो इसमें कुछ मुहक्किकीन कहते हैं कि नहीं है, अभी भी बुतपरस्ती हो रही है, बुतों की शक्लें तब्दील हो गई हैं, बुतों के वजूद में तब्दीली आई है। तो सबसे पहले हम देखते हैं हम बुत किसे कहते हैं, असल ये जो बुतपरस्ती है यानी बुतों की परस्तिश करना, इसमें बुत क्या चीज है? तो बुत का एक मतलब तो वही होता है जो हम लकड़ी, लोहे, पत्थर और हत्ता अरब लोग जो है वो मुख्तलिफ चीजों से बनाया करते थे, एक इंसान नुमा कोई शेप बना ले और इंसान उसके सामने झुके, इसको हम बुत कहते हैं। लेकिन बुत अलामत के तौर पे भी इस्तेमाल होता है, किसकी अलामत के तौर पे इस्तेमाल करते हैं? कहते हैं हर वो चीज बुत है जिसकी कही हुई बात को इंसान सोचे समझे बगैर कबूल करना शुरू कर दे, अपनी अकल का इस्तेमाल बंद कर दे, जो ये कहे खत्म हो गया मामला, मैंने वही करना है, इसके बाद सोचना समझना बंद कर दे, हत्ता ये भी ना सोचे कि ये तो कह ही नहीं सकता है। भाई जो बुत के सामने सर झुका रहा है और उससे कहा जाता है कि ये बुत कह रहा है कि फला चीज कुर्बान करो, सवाल ये है बुत ये बताएगा कि क्या कुर्बान होना है? ये बुत कहां से बोलेगा? इसमें बोलने की ताकत ही नहीं है, इसको अपने साथ बिठा लो, 5 साल 10 साल इसके साथ वक्त गुजारो, देखो कभी बोलता है या नहीं बोलता, ये कहां बोलेगा? तो ये जो मिसाल के तौर पर, अब उस जमाने में बुत परस्त होते थे तो वो बड़ी बड़ी कुर्बानियां क्या करते थे, नजराने चढ़ाते थे। वो जो नजराने चढ़ाने वाले हैं, कौन से पूछे भाई ये जो तुमने बुत के सामने नजराना चढ़ाया है ये बुत इससे खुश हो गया है? तो कहते हैं हाँ खुश हुआ है। तो ये कैसे पता चला कि ये बुत इससे खुश हुआ है और ये बुत ने नजराना मांगा है? इसको कहते हैं बुत परस्ती। कोई लॉजिक नहीं है, कोई मंतक नहीं है। सबको मालूम है बुत ने नहीं कहा है, ये बुत के पीछे जो इंसान बैठा है उसने कहा है। ये आप बुत के सामने सर नहीं झुका रहे, आप बुत का हुक्म नहीं मान रहे। बुत तो हुक्म दे ही नहीं सकता है, आप हुक्म किसका मान रहे हैं? वो जो बुत के पीछे बुत का मालिक बैठा हुआ है उसकी चल रही है। अगर कभी ऐसा सीन हो कि सामने कुछ दिखाएं पीछे किसी और की चल रही हो, वो अपने आप को नहीं दिखाता, लोग सामने की चीज के सामने सर झुकाए रहते हैं, इसको हम कहते हैं बुत परस्ती। ये बुत परस्ती है। अब ये जो आखिरु जमा का फितना है उसमें क्या है? बुत नहीं है, बुत परस्ती बहुत ज्यादा है। बुत तो कोई नजर नहीं आता, बुत परस्तियां बहुत होती हैं। मिसाल एक आपकी खिदमत में अर्ज करता हूं, दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद पर, यूं ही स्टैंडर्ड ले लेते हैं दुनिया के अंदर। साहब फना काम अमेरिका ने आकर इराक के ऊपर हमला कर दिया, फर्ज कर लेते हैं। अच्छा भाई क्यों हमला किया? अकवाम मुत्तहदा ने करारदाद पास किए। ये जो अकवाम मुत्तहदा ने करारदाद पास किए, अकवाम मुत्तहदा के पास हक कहां से है? ये जिसके ऊपर चाहे जो पाबंदी लगाए, जिसको चाहे आजाद करे, पांच मुल्कों के पास ताकत है वो वीटो इस्तेमाल करें, पूरी दुनिया भी मुत्तफिक हो, नहीं जीत सकते। अब ये लोग सब भूल गए, या भुला देते हैं लोग। ये नेल्सन मंडेला जो मरा है, अभी इसके नाम पर कुछ चीजें दिखा रहे हैं कि मतलब वो जिंदगी में कैसा था, ऐसा था, वैसा था, बहुत सारी चीजें छुपा रहे हैं। क्या छुपा रहे हैं? इंसानी हकूक के नाम पर कॉन्फ्रेंस होती थी, एक इंसानी हकूक के नाम पर कॉन्फ्रेंस होती थी और उसमें नस्ल परस्ती के खिलाफ मुल्क अपनी राय देते थे कि भाई नस्ल परस्ती सही नहीं है, नस्ल परस्ती का मुकाबला होना चाहिए। नस्ल परस्ती कहां हो रही थी? दो मुल्कों में, एक साउथ अफ्रीका में, एक इसराइल के अंदर। दो मुल्कों में नस्ल परस्ती थी, एक साउथ अफ्रीका में थी। नस्ल परस्ती का मतलब क्या होता है? एक नस्ल है उसको कुछ ऐसी चीजें मिलेंगी जो दूसरी नस्ल को नहीं मिलेंगी। गोरों को कुछ ऐसी फौकियत मिलेगी जो कालों को नहीं मिलेगी। उस जमाने के अंदर लिखा होता था मसलन बेंचेस के ऊपर, यहां पे काले का बैठना मना है। पार्क के अंदर जाते हुए दरवाजों पे बाज जगह लिखा होता था यहां काले और कुत्ते दाखिल नहीं हो सकते। ये सब चीजें हिस्ट्री का हिस्सा है, ये लिखा होता था उस जमाने के अंदर। और बदकिस्मती से मैं कुछ चीजों को अपने मजहब के साथ वाबस्ता भी ऐसी चीजें देख चुका हूं जो हम लोगों ने भी की हुई है। मसलन हमने अपनी मस्जिद के बाहर लगा हुआ देखा है मैंने खुद, कि जिसमें लिखा है गैर मेंबर्स का नमाज के अलावा औकात में दाखिल होना मना है। ये कहां पे लगा हुआ था? ये मस्जिद के दरवाजे पे लगा हुआ था कि हमारे जो मेंबर्स हैं वो तो किसी भी टाइम अंदर आ सकते हैं, लेकिन अगर हमारा मेंबर नहीं है तो उसका मस्जिद के अंदर दाखिल होना मना है। किस पे लिखा है? मस्जिद के ऊपर। ये तुम्हारी इस मेंबरशिप को किस दीन खुदा ने इतनी फजीलत दी है कि वो गैर वक्त में भी इन मस्जिद में आ सकता है और जो मेंबर नहीं है वो मस्जिद खुदा के अंदर भी नहीं आ सकता, खाने खुदा में भी नहीं आ सकता। किसने फजीलत दी है? इसको हम कहते हैं नस्ल परस्ती। ये हमारी भी है बाज जगहों के ऊपर। तो उस जमाने में दुनिया में दो मुल्कों में नस्ल परस्ती थी, एक साउथ अफ्रीका में थी और एक थी इसराइल के अंदर। कौन इस साउथ अफ्रीका की नस्ल परस्ती की हिमायत करता था? अमरीका और इंग्लैंड। इनकी हिमायत की वजह से साउथ अफ्रीका की नस्ल परस्त हुकूमत चल रही थी। और वो जो नस्ल परस्त हुकूमत चल रही थी उससे कौन लड़ रहा था? नेल्सन मंडेला। और इस वक्त सबसे ज्यादा तारीफ नेल्सन मंडेला की कौन कर रहा है? अमेरिका और इंग्लिस्तान। क्या मुनाफिकत है। अच्छा साउथ अफ्रीका तो जीत गया, उन्होंने गोरों को बाहर निकाला, उन्होंने कहा भाई तुम्हारी हुकूमत खत्म, उनकी हुकूमत तब्दील हो गई, वहां पे काले भी हुकूमत के अंदर आ गए, वहां सब कुछ हुआ। फिर क्या हुआ? ये जो नस्ल परस्ती के खिलाफ कॉन्फ्रेंस थी अकवाम मुत्तहदा की, ये हुई साउथ अफ्रीका में, क्योंकि पहले वो बेचारा शिकार था तो उसने कॉन्फ्रेंस रखी। सारे अकवाम मुत्तहदा की टीम उठकर साउथ अफ्रीका गई, वहां पर कॉन्फ्रेंस हुई, वहां पर डिस्कशन हुआ कि भाई अब दुनिया में एक मुल्क रह गया है नस्ल परस्त, इसराइल, अब इसके खिलाफ करारदाद पास करो। करारदाद गई, अमेरिका ने वीटो कर दिया, वीटो कर दिया। अच्छा अब उस करारदाद की हमायत में कौन कौन था? नेल्सन मंडेला भी था, डेसमंड टेटू भी था, ये दोनों साउथ अफ्रीका के थे, दोनों को नोबेल प्राइज मिले हुए, ये दोनों थे। इसराइल के डेलीगेशन के सामने कोई कुछ नहीं कर सका, अमेरिका उसके साथ खड़ा था। उसके बाद जब दुनिया के तमाम नुमाइंदों ने देखा कि भाई ये तो हमारी चल के नहीं दी, अमेरिका ने इसको भी वीटो कर दिया, तो एक सीन उस कॉन्फ्रेंस में ये आया था कि अमेरिका और इसराइल के दो, एक इसका डेलीगेशन एक इसका डेलीगेशन, ये मेज के सामने बैठे हुए थे, मेज के ऊपर कुर्सी के साथ, और पूरी दुनिया के नुमाइंदे इनके सामने से गुजरते हुए कहते हुए गए थे कि आपने सही नहीं किया। सही है, अब ये अमेरिका नेल्सन मंडेला के गुण गा रहा है उसकी मौत पर। जिंदगी में क्या किया था, बात मानी थी या नहीं मानी थी, नस्ल परस्ती का किसने साथ दिया था, बदतरीन साथ नस्ल परस्ती का यूके ने दिया था। अब दुनिया भुला देती है। अच्छा, वो अक्वामे मुत्तहिदा उसका विकार अभी भी बाकी है, जिस दुनिया के मुल्क के ऊपर हमला कराना है यहां से करारदाद पास करो वहां भेज दो वो हो जाएगी, ये बुत परस्ती नहीं है। जिस तरह बिल्कुल एक बुत होता है ना कि बुत सामने होता है हमें मालूम है बुत कुछ नहीं करेगा, भाई अक्वामे मुत्तहिदा क्या है, एक टाइटल है ना, इस टाइटल के पीछे कौन है, पांच ताकतें हैं, वो अपने आप को सामने लाती हैं, नहीं वो सामने नहीं लाते, वो सामने बुद्ध को रखते हैं, बुद्ध कौन है, अक्वामे मुत्तहिदा बुद्ध बना दिया है। अच्छा, अब वो अब सारी दुनिया कह रही ये तो अक्वामे मुत्तहिदा ने पास किया है, वो तो अकलमंदो अक्वामे मुत्तहिदा कोई चीज नहीं है कि पास करे, ये किसने पास किया है, बोलो उन पांच ने पीछे से बैठ के पास किया है, लेकिन कौन बोलता है अबू जहल ने कहा है, कौन कहता है अबू सुफियान ने कहा है, सब कहते हैं बुत ने कहा है, उसके बाद लोग बुतों के सामने सर झुकाए चले जा रहे हैं, नजराने दिए चले जा रहे हैं, और ये बुत नजराने खाएगा, नहीं बुत नहीं खाएगा, अबू जहल अबू सुफियान खाएंगे पीछे से बैठ के, बुत परस्ती चल रही है, इसको कहते हैं फितना, ये है फितना। और ये जो हम और आप मिसाल के तौर पर जब फितनों को पढ़ते हैं, मैं पहले दिन से आपकी खिदमत में इसरार कर रहा हूं, हमें आखिरी वक्त के फितनों को बहुत गहराई से समझना होगा। एक पॉइंट इस सिलसिले में अर्ज करता हूं, दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद पर, एक सादा तरीकेकार जिससे आज के जमाने का कुफ्र फायदा उठाता है वो हम मुसलमानों की सादगी है, वो हमारी सादगी से फायदा उठाते हैं। अच्छा, हम अभी तक समझ रहे हैं कि दीन की दुश्मनी उतनी सादगी से हो रही होगी जैसे जंगे बद्र में दुश्मन सामने आया था, वो बड़ी सादी दुश्मनी है। आप खुद तसव्वुर करें, मसलन जंगे बद्र में और वाकई करबला में दुश्मन की दुश्मनी में कोई तब्दीली है या एक जैसी है? भाई दुश्मन जंगे बद्र में जब उतरा था तो मुसलमान बन के नहीं उतरा था, काफिर बन के उतरा था, दीन का दावेदार बन के नहीं उतरा था, दीन का दुश्मन बन के उतरा था। अच्छा, करबला में जो लाशा पामाल कर रहा था वो नारे तकबीर लगा रहा था, इसमें फर्क नहीं है, इन्होंने फर्क किया है। क्या फर्क किया है? कॉम्प्लिकेशन बढ़ाया है, पेचीदगी बढ़ाई है। ये जो पेचीदगी बढ़ी है ये 1400 साल पहले थी, अब कितनी पेचीदगी होगी? अब क्या हम ये तवक्को कर रहे हैं कि जंगे बदर की तरह एक दौर पेश आएगा, यहां मुसलमान खड़े होंगे, सामने बुतपरस्त खड़े होंगे, वो सारे मुशरिक होंगे, वो लातो हवल उठा के लाए होंगे, और यहां से हम नारे तकबीर लगा रहे होंगे, और उसके बाद एक मुकाबला हो रहा होगा? ये तो बहुत सादा तस्वीर है, इतनी सादा तस्वीर अब नहीं मिलती है। अब जो जंग होती है उसमें असलन दो लश्कर नहीं होते, दो बंदे घर में बैठे होते हैं, जंग चल रही होती है। हम और आप अपने बच्चों को मैदाने जंग में भेज रहे होते हैं दरहकीकत, जब हम अपने बच्चों को टीवी के सामने भेज देते हैं ना कि बेटा बैठ जाओ, हमने इनको मैदाने जंग में भेजा हुआ होता है, दिमागों की जंग लड़ रही होती है, चल रही होती है, और ये बेचारे हमारे मजलूम बच्चे ऐसे लोगों के सामने बैठे होते हैं जिन्होंने पोस्ट पीएचडी किए हुए होते हैं अपने काम के, और हम इनको हवाले कर देते हैं उनके कि हाँ बेटा इनके साथ जितना खेलना है खेल लो। उसके बाद जब ये बच्चे बड़े हो जाते हैं तो हम कहते हैं इनके अंदर तशद्दुद क्यों है, इनके अंदर दीन से मोहब्बत क्यों नहीं है? हमने खुद भेजा था बेचारों को ऐसी मजलूम जंग के अंदर जिसमें लड़ने वाले के इनकी कोई ताकत ही नहीं थी। ये जो आज के दौर का फितना है, या मसलन जो हमारे पास रिवायत के अंदर आखिर जमा का फितना है, इसको हरगिज सादा नहीं होना चाहिए, इसको पेचीदा होना चाहिए। पेचीदगी क्या होनी चाहिए? पेचीदगी ये होनी चाहिए जो मैंने अभी आपकी खिदमत में अर्ज की, ये बुत परस्ती है। और इन बुत परस्तियों को किया कैसे गया है? इनको आइडियाज बनाकर किया गया है। एक गुना एक आदमी करे, गुना है لیکن فتنہ نہیں ہے. ایک گناہ 10-20 لوگ کریں اب بھی گناہ ہے, فتنہ نہیں ہے. ایک گناہ رائج ہو جائے اب بھی گناہ ہے, میں کہہ رہا ہوں ابھی بھی فتنہ نہیں ہے. اس رائج ہونے کے بعد اس پر ایک نظریہ بنے اور کہے یہ گناہ بالکل صحیح ہے, اب فتنہ ہے, اب یہ فتنہ ہے. اچھا اب اس کے مقابلے میں ہماری کمی کیا ہے, ہماری کوتاہی کہاں پر ہے؟ چند جملہ طرز ہوں گے, درود بھیجے گا محمد و آل محمد پر, اللہ صلی علی محمد آل محمد وعجل فرج. اگر ایک جملے میں ہم کہیں ہماری کمی کوتاہی ہے امر بالمعروف نہیں عن المنکر کا ترک کرنا, یہ ہماری کمی ہے. ساری کمی ہماری یہاں سے شروع ہوتی ہے. بھئی ایک آدمی نفس پرستی کے راستے میں بہہ کر گناہ کر دے, یہ کوئی اچھمبے کی بات نہیں ہے, یہ کوئی تعجب کی بات نہیں ہے. انسان معصوم نہیں ہے, جو معصوم نہیں ہے اس کے اوپر شیطان کبھی حملہ کر دے اور وہ شیطان کے حملے میں آ کر گناہ کر دے, یہ کیا کوئی کائنات کا نادر واقعہ ہے؟ نہیں, ایسا ہو سکتا ہے, ہمارے اور آپ کے ساتھ بھی ہوا ہے. کیا ہم دعوے دار ہیں کہ ہم نے زندگی میں کوئی گناہ نہیں کیا؟ ہم سب گناہ کے خطا کار ہیں, ہم سب لوگ کہیں نہ کہیں گناہ کے مرتکب ہو چکے ہوں گے, خدا معاف کرنے والا ہے ہم سب کو. لیکن سوال یہ ہے کہ اگر کوئی گناہ کرے اور معاشرہ خاموشی سے دیکھتا رہے, علنا گناہ انجام پائے معاشرے کے اندر, میں اور آپ دیکھتے رہیں, اب اگلے مرحلے میں کیا ہونا ہے؟ اگلے مرحلے میں اس نے پھیلنا ہے. جب پھیلنا ہے تو پھر میں نے آپ کی خدمت میں کل عرض کیا تھا اس کا طریقہ کار, دو شخصیتیں کھڑی ہوں گی اور کہیں گی یہ گناہ صحیح ہے, ان کے پیچھے 5 NGOs کھڑی ہوں گی اور کہیں گی یہ گناہ بالکل صحیح ہے, اس میں کوئی برائی نہیں ہے, بلکہ جو اس کی مخالفت کرے گا وہ غلط آدمی ہے. اب فتنہ رائج ہو چکا. ہماری جو سب سے بڑی غلطی ہے, ہم انتظار کرتے ہیں پہلے فتنہ بن جائے. کیوں فتنہ بننے کا انتظار کرتے ہیں؟ پہلے مرحلے میں لڑ لو کہ بھئی یہ جو خرابی آئی ہے یہ غلط ہے, اس کا مقابلہ ہونا چاہیے. پہلے ہم لوگ جس کو ہم لوگ کہتے ہیں تساہل کرتے ہیں, سستی دکھاتے ہیں, کہتے ہیں جانے دو, ٹھیک ہے ایک آدمی کا معاملہ اس نے کر لیا. جنہوں نے پورا سسٹم بنایا ان کو بھی پتا ہے کہ ہم کیا کریں گے, انہوں نے سسٹم بنایا اسی طریقے سے کہ ہم اس کو اجازت دیں گے کہ ہاں ٹھیک ہے ہو جانے دو کوئی بات نہیں ہے. پہلے اس کو تھوڑا سا ہونے دیں گے, تھوڑی دیر کے اندر وہ نافذ ہو چکا ہوگا, رائج ہو چکا ہوگا, اس کے بعد پریشانی کے عالم میں کھڑے ہوں گے. ایک مثال میں آپ کی خدمت میں اور عرض کرتا ہوں, درود بھیجے گا محمد و آل محمد صلی علی محمد و آل محمد و عجل فرم. یوں بیان کرتے ہیں اور بڑا اچھا ایک انالیسس ہوا ہوا ہے, اس انالیسس کی شاید مجھے لگ رہا ہے کہ موقع کی مناسبت سے گنجائش بنتی ہے اس کی, وہ یہ کہ پاکستان میں جو اس وقت کے دور کی مادہ پرستی ہے اور پیسے کے پیچھے لوگوں کا دیوانوار بھاگنا ہے, کیا یہ 40 سال پہلے بھی ایسے ہی تھا؟ 50 سال پہلے بھی ایسے ہی تھا؟ تو لوگ کہتے ہیں نہیں پہلے ایسے نہیں تھا. ٹھیک ہے لوگ انسان پیسے کے محتاج ہوتے ہیں, پیسہ ان کو چاہیے تھا 50 سال پہلے بھی, لیکن جس طرح اس وقت پیسے کے پیچھے بھاگ رہے ہیں, بھائی بھائی کی گردن کاٹنے کو تیار ہے, یہ سب کچھ اتنا برا نہیں تھا. صحیح ہے. تو اچھا یہ بھی بات ہے کہ جب پیسے کی تڑپ بھر جاتی ہے لوگوں میں تو پھر کرپشن آتا ہے, پھر کرپشن آتا ہے. چونکہ اگر ایک آدمی بیٹھا ہے وہ ایک سائن کے اوپر 50,000 کما سکتا ہے, اس کی اپنی تنخواہ 20,000 روپے, تو کیوں نہیں کمائے گا؟ وہ کمائے گا پھر. تو اگر مادہ پرستی ایک دفعہ پھیل جاتی ہے تو پھر کرپشن بھی آتا ہے اور پھر سوسائٹی انسیکیور بھی ہوتی ہے. کیوں؟ پیسہ اگر کسی کو نہیں ملا جائز طریقے سے تو ناجائز طریقے سے لے گا, وہ ناجائز طریقہ کرپشن ہوا وہ بھی نہیں ملا تو پھر بعد میں ڈاکہ ڈالے گا, پھر لوٹ مار کرے گا, سنیچنگ کرے گا, یہ سارے کام کرے گا. تو ایک دفعہ مادہ پرستی پھیل جاتی ہے تو کرپشن بھی آتا ہے اور کرپشن کے بعد اس کے بعد سوسائٹی انسیکیور ہو جاتی ہے, پھر سب پریشان ہوتے ہیں. تو ابھی سوال کرنے والے کرتے ہیں کہ پاکستان میں مادہ پرستی کس دور میں پھیلی ہے, اور یہ بڑا اچھا ہے کہ انسان اس کو تھوڑا سا سمجھنے کی کوشش کرے اور اس سے سیکھے. میں ابھی آپ کی خدمت میں ایک جملہ ابھی اس کو عرض کروں گا, پھر ایک سیکھنے کی بھی کوشش کریں گے. تو کہتے ہیں بھائی یہ پاکستان میں عوامی سطح پر پولیٹیشنز کے درمیان مادہ پرستی پہلے بھی ہوگی, عوامی سطح پر مادہ پرستی کب پھیلی, شروع کہاں سے بتاتے ہیں؟ بتاتے ہیں جناب عربوں کے پاس تیل نکلا, وہ تیل 1973 میں مہنگا ہو گیا, तेल महंगा हुआ तो मगरबी ममालिक जो तेल खरीदते थे उसके डॉलर्स अरबों के पास आना शुरू हो गए 1973 के बाद। शाह फैसल नाम करके एक बादशाह था जिसके जमाने की बात हो रही है। इसको कहते हैं पेट्रो डॉलर, पेट्रोल का डॉलर, वो आया अरबों के पास। अच्छा, अरबों के पास जब बड़ी मकदार में पैसा आया तो इन्होंने अपनी डेवलपमेंट शुरू की, रोड बनाए, पता नहीं इलेक्ट्रिसिटी बिछाई, ये किया वो किया। इस काम के लिए इनको लेबर चाहिए था। उस जमाने में इनका दिमाग कहता था कि नॉन मुस्लिम लेबर को नहीं लाना चाहिए, मुस्लिम लेबर को लाना चाहिए, क्योंकि खाने काबा का मामला है, मदीने का मामला है, ये सब चीजें। तो उन्होंने मुसलमान लेबर को मंगवाया। अच्छा, मुसलमान लेबर में इनको पाकिस्तानी बहुत अच्छा लगता था, क्योंकि पाकिस्तानी तो अरब गाली भी दे रहा तो एहतराम करने लगता है बेचारा, कि भाई अरबी तो बोल रहा है कम अज कम, तो वो पाकिस्तानी को ले जाते थे, पाकिस्तानियों को भर भर के वहां पर ले गए। अच्छा, पाकिस्तानी वहां बैठ गए। अब वो बंदा है खुदा जिसको पाकिस्तान में उस दौर में 600 रुपए महीना मिलते थे, उसको वहां अरब के इक्विवेलेंट में 2000 रुपए मिलने लगे। उसने पैसा यहां भेजा। अब जब यहां भेजा तो लोगों ने देखा कि भाई गांव के अंदर बाकी सब तो घर कच्चे हैं, एक घर पक्का है। सही है भाई, एक घर पक्का है। तो उनकी खुशहाली का राज क्या है? उनकी खुशहाली का राज यह है कि ये अरबिस्तान गए, हिजाज गए, सऊदी अरब गए। अब कौन नहीं जाएगा? सब जाएंगे, सबने जाना शुरू कर दिया। अच्छा, उसके बाद दो घर पक्के हो गए। अब बाकी लोग क्या करेंगे? दो घर पक्का होते देखते रहेंगे, बाकी खुद कुड़ते रहेंगे और कहेंगे हम इस पे कान हैं कि हमारा घर कच्चा है। नहीं, अब रेस शुरू होगी। अब रेस शुरू हो गई, रेस शुरू हो गई, फिर कोई घर नहीं बचा जिसका बंदा बाहर ना हो। अभी तो मामला यह था कि घर कच्चा है या पक्का है, दूसरे लेवल पे बात शुरू हुई कि गाड़ी का मॉडल कौन सा है, अब घर में नई चीज क्या है, इक्विपमेंट क्या क्या है। तीसरा मसला शुरू हो गया, वो ये कि भाई इसके पास पैसा बहुत ज्यादा है, इसने इलेक्शन में भी खड़ा होना है। अब दौलत, शोहरत, ताकत, तीनों चीजें मिलकर हमला कर गई, हमला कर गई, बाद में बचना ही नहीं फिर कुछ, मातपरस्ती दौड़ गई। अच्छा, ये मैंने आपके खिदमत में एनालिसिस दर्ज कर दिया ना, आपने इसको सुन लिया। अब आते हैं, सुनते हैं। ऑस्ट्रेलियंस कह रहे हैं कि हजारा कौम के इतने हजार लोगों को हम वीजा देंगे। अच्छा, जब ये क्वेटा से हजारा कौम उठ के ऑस्ट्रेलिया में बसेगी, अमेरिका में बसेगी, उसके बाद वहां से क्या तकवा और परहेजगारी के पैकेजेस भेजेंगे? ये वही करेंगे जो 70s अर्ली 70s में पंजाब के गांव में पेट्रो डॉलर ने किया था। उसके बाद क्वेटा में क्या फैलने वाला है फिर वहां पर? घरों की जंग मैं देख चुका हूं, अगली जंग शुरू होने वाली है। उसके बाद फिर मादा परस्ती की जंग ऐसी बैठती है। अच्छा, मादा परस्ती की पटरी ऐसी है, इस पर गाड़ी चढ़ा दें, कहां पहुंचेगी? आपके हाथ में नहीं है। फिर इससे उतारने के लिए इनकलाब चाहिए होता है, इस पर चढ़ाने के बाद धक्का देने की जरूरत भी नहीं होती, गाड़ी खुद ही भागती है। फिर ये जो ईरान है, ईरान में 8 साल जंग रही है, उस 8 साल जंग में कुछ इमाम खुमैनी के नफ्स खुदसी का सहारा, कुछ जंग की बरकत, लोगों में मादा परस्ती कम हो गई। जब जंग खत्म हुई, उनकी सोई भी ख्वाहिशात जाग गई। कुछ उस जमाने में एक प्रेसिडेंट 8 साल आए, उन्होंने एक और कारनामा कर दिया, लोगों को जरा याद दिलाया कि तुम्हें तो वेलफेयर होनी चाहिए, तुम्हें तो ये होना चाहिए, तुम्हें तो वो होना चाहिए। उन्होंने जो स्पार्क किया मेटेरियलिज्म को, अभी तक ईरानी उस पटरी से उतर नहीं पाए। अहमदी निजात ने थोड़ा बहुत कोशिश की कि इधर उधर, तो मामला और खराब हो गया। अब अल्लाह जानता है ये कहां पहुंचने वाला है। ये सब मसाइल हैं, ये सब, इसको हम कहते हैं फितना। फितना ये नहीं है कि एक बच्ची कहीं बेपर्दा घूमती नजर आ रही है, मैं कहूं ये फितना है। नहीं, ये एक बच्ची है, ये बेपर्दा होना इसका इतना बड़ा फितना नहीं था, लेकिन हमें यह मालूम है इसके बाद फितना आने वाला है। वो क्या फितना होगा? असल पर्दा करना गलत है, यहां से फितना शुरू होगा। जब ये गलत काम नजरिए की सूरत में आएगा, उस वक्त फितना बनेगा। अब मिसाल के तौर पर इन फितनों में से एक फितना क्या है? अब जसारतन इसको अर्ज करते हैं, दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद के ऊपर, जो कुछ अर्ज हुआ वो ये हुआ कि एक फिक्र फैलती है, लोग खामोश बैठे रहते हैं, अमर बिल मारूफ नहीं है मुनकर नहीं करते, या इस वजह से कि बुराई को समझ नहीं पाते, या इस वजह से कि अपने कामों में जिंदगी में मशगूल होते हैं, कहते हैं हमें भी इसका मसला नहीं, हम प्रोफेशनल्स हैं, हम अपना काम कर रहे हैं। फिर वो बुराई फैल जाती है ایک برائی کے اوپر مبنی نظریہ بنتا ہے. میں نے کہا یہاں پہ فتنہ ہوتا ہے. اچھا اب سوال یہ ہے ان فتنوں میں سے کوئی فتنہ ہمارے ملک میں بھی ہے کیا؟ شاید اتنا رائج نہ ہوا ہو لیکن کم سے کم جڑ ٹھیک ٹھاک پکڑ رہا ہے, کئی چیزوں میں جڑ پکڑ چکا ہے. اچھا اس سے پہلے کہ میں مثال دوں ایک اور بات, فتنے کو پکڑے گا کون؟ کون پکڑ سکتا ہے؟ جس کے پاس یہ طاقت ہو کہ وہ دین اسلام کی مصلحتوں کو سمجھ سکے, ورنہ نہیں پکڑ پائے گا. ایکسپرٹ کی ضرورت ہے اس معاملے میں. اگر ہمارے پاس گزشتہ 40-50 سال میں کوئی آدمی ایکسپرٹ رہا ہے اس ٹائپ کا تو وہ شہید مطہری تھے. شہید مطہری میں طاقت تھی کہ وہ نظریے کے پیچھے چھپے ہوئے فتنے کو ایکسپلین کر سکتے تھے. ہاں اس نظریے میں اتنا حصہ فتنہ ہے, اتنا حصہ صحیح ہے. اچھا یہ جو فتنہ ہوتا ہے, فتنے کا مطلب کیا ہے؟ ایک ایسی مصیبت جس میں حق اور باطل طے نہیں ہوتا. تھوڑا سا اس کا انالیسس کر لیتے ہیں. فتنہ ایک ایسا نظریہ ہوتا ہے جس میں حق اور باطل کا سمجھ میں نہیں آتا. اب میں آپ سے خود پوچھوں گا, اگر فتنہ ایسا نظریہ ہے جس میں حق و باطل سمجھ میں نہیں آتا تو کیا وہ 100% باطل ہوگا؟ نہیں, کیونکہ اگر وہ 100% باطل ہوا تو اندھے کو بھی سمجھ میں آ جائے گا کہ یہ غلط ہے. فتنے میں مصیبت یہ ہوتی ہے کہ اس کا ایک پارٹ صحیح ہوتا ہے, اس صحیح کو دکھایا جاتا ہے, سامنے رکھا جاتا ہے, وہ بڑا خوبصورت ہوتا ہے, کوئی بیوقوف اس سے نہیں لڑ پائے گا. اچھا اگر لڑے گا نا تو بیوقوف بن جائے گا. کیوں؟ لوگ کہیں گے تم اس سے لڑ رہے ہو, یہ تو ہمارا حق ہے, اس سے کیوں لڑ رہے ہو؟ اچھا یہ پتہ نہیں ہوتا اس کے پیچھے ایک پوری داستان چل رہی ہے. اس پوری داستان کو مفکر, اسکالرز, دانشور وہ کشف کر سکتے ہیں کہ بھائی یہ سامنے جو پکچر خوبصورت ہے اس کے پیچھے ایک داستان ہے. اور آپ کے ذہن میں میں اتنی دفعہ کہہ چکا ہوں, بار بار نہیں کہنا چاہ رہا ہوں, خطبہ نمبر 50 ضرور دیکھیں. خطبہ نمبر 50 مفتی جعفر حسین صاحب علی اللہ مقاموں کی ترتیب میں ضرور دیکھیں کہ فرمایا اہل باطل ایک حرکت کرتے ہیں. وہ کیا کرتے ہیں؟ وہ حق سے ایک مٹھی اٹھا لیتے ہیں. اہل باطل ہوتے ہیں, کام غلط ہوتا ہے, نظریہ غلط ہوتا ہے, لیکن غلط نظریے کی پرچار اگر یہ کہہ کے کہیں ہم غلط ہیں تو کون بیوقوف مانے گا؟ وہ کیا کریں گے؟ پہلے حق سے ایک جھنڈا اٹھائیں گے, اس جھنڈے کو دکھاتے رہیں گے. اس کے پیچھے باطل کی ایک پورے لشکر چل رہا ہوتا ہے لیکن چھپتے اس حق کی بات کے پیچھے ہیں. اب مثال دیکھ لیجیے اب آپ اس کی, درود بھیجے گا محمد والے محمد پر, صلی علی محمد والے محمد. بھائی انسانوں کو آزاد ہونا چاہیے یا غلام ہونا چاہیے؟ کون بے وقوف کہے گا کہ غلام ہونا چاہیے؟ ہر آدمی کہے گا انسانوں کو آزاد ہونا چاہیے. دوسرے انسانوں پر حکومت کریں ان کی مرضی کے خلاف, یا انسان کو آزاد ہونا چاہیے؟ آزاد ہونا چاہیے. دوسروں کو حق نہیں ہونا چاہیے کہ وہ ان کی مرضی کے خلاف ان کے اوپر حکومت کرتے چلے جائیں, اس کو ڈکٹیٹرشپ کہتے ہیں. دوسرے کسی کے لیے طے کریں کہ تم کیا پہنو گے, یا میں خود طے کروں کہ مجھے کیا پہننا ہے؟ بات صحیح ہے, میں خود طے کروں کہ مجھے کیا پہننا ہے, اس کا مطلب ہے کوئی برہنہ گھومے تو آزادی دینی چاہیے. اب انسان آ کے کہتا ہے اچھا یہ جو تین جملے اس نے بولے تھے نا, یہ میرے منہ سے یہ نکلوانے کے لیے بولے تھے. اچھا جب وہ تین جملے اگلوا رہا ہوتا ہے نا کہ یہ کہو یہ کہو, اس وقت بڑا اچھا لگ رہا ہوتا ہے. میں نے ابھی تین جملے آپ کے سامنے بولے, آپ نے ہاں صحیح ہے بالکل صحیح ہے, چوتھا جملہ جب میں نے ڈالا اب آپ کا ماتھا ٹھنکا کہ ارے یہ کیا ڈرامہ کر دیا. معاشروں میں بھی یہی ہوتا ہے, پہلے تین جملے بولے گا, ایسے جملے بولے گا جو حق پہ مبنی ہے. زغ سن من ہذا, امیر المومنین فرماتے ہیں مٹھی بر حق. پہلے تین جملے مٹھی حق کے دکھاتا رہے گا, یہ دیکھو یہ صحیح ہے, یہ بھی صحیح ہے, یہ بھی صحیح ہے. آپ کہیں ہاں صحیح ہے صحیح ہے صحیح ہے, اس کے بعد ایک نتیجہ لاد کے رکھے گا, اب آپ کہیں گے یہ کام مصیبت میں پھنس گیا. اچھا اگر آپ کہیں جب اس نے کہا نا انسانوں کو آزاد ہونا چاہیے غلام ہونا چاہیے, آپ نے کہانی سمجھ لی, اچھا یہ ڈرامہ کرنے والا ہے. آپ نے کہا انسانوں کو غلام ہونا چاہیے تو وہ دنیا بھر کے سامنے دکھائے گا یہ مسلمانوں کو دیکھو یہ کہہ رہے ہیں انسانوں کو غلام ہونا چاہیے. اب آپ کیا کریں گے؟ اب آپ کہیں انسانوں کو آزاد ہونا چاہیے, آپ کو پتا ہے داستان لے کے آئے گا ابھی میرے سر کے اوپر. آپ کہیں انسانوں کو غلام ہونا چاہیے, اب آپ پھنس گئے, اب کیا کرنا ہے؟ تو اب آپ نہیں سمجھ پائے تو اس کے راستے پہ چل گئے, سمجھ پائے تب بھی مجبور ہیں کہ اس کے راستے پہ چلنا پڑے گا. یہ اس کو کہتے ہیں فتنہ. یہ ہے فتنہ۔ تعلیم ہونی چاہیے نہیں ہونی چاہیے؟ ہونی چاہیے۔ علم انسان بناتا ہے یا جانور بناتا ہے؟ علم انسان بناتا ہے۔ تو پھر تم سب کو اس بورڈ میں جانا چاہیے۔ او بھائی، شروع تو صحیح ہوا تھا، آخر میں کہاں پہنچ گیا؟ یہ مشکل ہے ہم لوگوں کے ساتھ، اس کو فتنہ کہتے ہیں۔ اب ان فتنوں میں سے ایک بہت بڑا فتنہ ہے، وہ کیا ہے؟ آزادی۔ آزادی ایک فتنہ ہے۔ اب یہ جملہ کہنا مصیبت ہے، یعنی آپ تصور فرمائیں اگر میرے جیسے آدمی مثلا یورپ میں کہیں بیٹھ کر جملہ کہنا آزادی کی فکر فتنہ ہے، تو شاید اس کے بولنے پر ہی ڈپورٹ کر دیا جائے کہ اب یہ کیا بول رہا ہے، یہ جو انسان کی سینسز کے خلاف ہے۔ یہ آزادی کہاں سے فتنہ ہو گئے؟ آزادی تو بہت ہی اچھی فکر ہے۔ وہ آزادی فکر اچھی ہے، لیکن جو آزادی کے نام پہ ہو رہا ہے وہ فتنہ ہے، وہ مصیبت ہے۔ کیوں؟ مسلسل من مانے سٹینڈرڈز کو اپلائی کرنا، مسلسل جب مرضی آئے گی آزادی کا سہارا لیں گے اور جب مرضی آئے گی آزادی کے خلاف کا سہارا لیں گے۔ اب تو ہم یہاں پر آ کے مجبور ہو جاتے ہیں، ہم کہتے ہیں چلو ٹھیک ہے آزادی ہے نا، تم کہتے ہو آزادی ہے اور آزادی کے نام پہ تم نے 10 جگہ پہ گند بھی پھیلانا ہے، چلو مان لیتے ہیں اس گند کو بھی، پھر دیکھو ہمیں بھی تو آزادی دو۔ پھر آزادی تمہارے لیے اتنی ہو کہ تمہارے کوئی کسی غلط کام کو بھی نہ روک سکے، اور ہمارے لیے اتنی بھی نہ ہو کہ ہم اپنی صحیح بات بھی پیش کر سکیں۔ اچھا ملک میں آزادی ہونی چاہیے، تو جو بھی چھپے چھپ جائے، ہاں چھاپ لو، جس کو بھی اجازت ملے مل جائے، ہاں چھاپ دو، جس کو جو چھاپنا ہے چھاپ دے۔ اچھا اگر ہم نے ایکسپو سینٹر میں چند کتابیں رکھ دی، اب یہ غلط ہو گیا، اب وہ لوگ جا کر کھڑے ہو گئے جن کا کوئی تعلق نہیں تھا ابھی تک کتابوں سے، جن کو کوئی لینا دینا نہیں تھا۔ آج تک ایکسپو سینٹر میں جا کر دیکھا تھا فحش چیزیں کتنی آئی تھیں؟ آج تک ایکسپو سینٹر میں جا کر دیکھا تھا کہ دین کے خلاف چیزیں کتنی آئی تھیں؟ اب تک کسی نے پوچھا تھا؟ نہیں، سروکار بھی نہیں تھا۔ اچھا یہ وہی گروپ ہے جو اگر فرنٹیئر، مثال کے طور پر پختونخوا کے اندر، ان علاقوں کے اندر سی ڈی کی دکانیں اڑاتا ہے تو ہم ہیڈنگ میں لگاتے ہیں کہ دیکھو یہ بہت غلط کام کر دیا، انہوں نے سی ڈیز کی دکانیں اڑا دی۔ اب وہ کراچی میں آ کر کتابوں کی نمائش کے اندر ایک اسٹال اپنی مرضی کی وجہ سے، اپنی من پسند نہ ہونے کی وجہ سے بند کرتے ہیں، اور کوئی نہیں کہہ رہا کہ یہ دہشت گردی تم یہاں پہ کیوں کر رہے ہو۔ اب آزادی کہاں گئی؟ ڈبل اسٹینڈرڈس۔ ایک فتنہ تو یہ ہے کہ فکر آپ ایک ایسے ہی لے کر آئے ہو جس کے پیچھے اپنے بینیفٹس نکالو گے، ایک فتنہ یہ ہے۔ دوسرا یہ ہے کہ اگر یہی ہمارے حق میں استعمال ہو تو ہمیں بھی اس کی اجازت نہیں ہے۔ ہمیں کیوں نہیں اجازت؟ پھر میں ایک مثال اور آپ کی خدمت میں عرض کرتا ہوں، درود بھیجے گا محمد والے محمد صلی اللہ۔ صاحب ایک سیاست میں اس قسم کے فتنے بہت زیادہ ہیں، سیاست میں اس طرح کی چیزیں بہت زیادہ ہیں، اس کے اوپر ابھی تفصیل سے بات کریں گے تاکہ اس کو کلیئر کر سکیں، لیکن صرف چونکہ بات یہاں تک آ گئی تو مثال کے طور پر اگر دنیا کے سارے انسان مل کر ایک گناہگار فاسق و فاجر کو اپنا نمائندہ بنائیں، دین اسلام میں بنا سکتے ہیں؟ نہیں۔ مثلا نعوذ باللہ تعالی، صد نعوذ باللہ تعالی، ایک علاقے کے سارے نوازی جمع ہوں اور کہیں کہ نعوذ باللہ تعالی ایک فاسق کو ہم اپنا پیش امام بنا رہے ہیں، بنا سکتے ہیں کیا دین میں؟ نہیں بنا سکتے۔ اگر انسان فاسق ہے تو پیچھے اس کے نماز پڑھنے والے بھی کہیں نا کہ ہم اس کو بنانا چاہتے ہیں، وہ بھی نہیں بنا سکتے، چونکہ شریعت نے شرط رکھی ہے کہ عادل ہو۔ شریعت شرط رکھتا ہے کہ عادل ہو۔ اچھا یہ نہیں ہو سکتا۔ اچھا دنیا میں ہو سکتا ہے؟ نہیں ہو سکتا۔ دنیا کے نظام میں بالکل ہو سکتا ہے، سارے شرابی مل جائے ایک جگہ کے اوپر، کہیں یہ ہمارا ریپرزینٹیٹو ہے، یہ ہمارا نمائندہ ہے، بالکل بن سکتا ہے۔ اس کو کیا کہتے ہیں؟ اس کو ہم کہتے ہیں ڈیموکریسی۔ اس کو ہم ڈیموکریسی کہتے ہیں۔ اچھا یہ ڈیموکریسی اگر سارے انسان مل کر کہیں ہمیں اپنے ملک کے اندر حجاب چاہیے، پردہ چاہیے، اب یہ صحیح ہے یا غلط ہے؟ وہ کہتے ہیں نہیں یہ غلط ہے، یہ صحیح نہیں ہے۔ اچھا اگر سب مل کر کہیں ہمیں بے پردگی چاہیے تو وہ صحیح ہے یا غلط ہے؟ وہ بالکل صحیح ہے۔ فرانس میں ہوا ہے، ابھی فرانس کی کونسل جمع ہوئی، انہوں نے کہا کہ اسکارف کے اوپر پابندی ہونی چاہیے۔ تو اب ان سے کوئی پوچھتا بھائی تم نے اسکارف پہ پابندی لگا دی انسانوں کی آزادی کے خلاف؟ تو کہتے ہیں ہم کیا کریں، ہمارا ڈیموکریسی ہے، ووٹنگ ہوئی، اس کے اندر پاس نہیں ہوا۔ अच्छा, और अगर ईरान वोटिंग करके ये कहे कि उनकी खवातीन भी कहें कि हमें पर्दा चाहिए, तो ये क्या है? तो इसको कहते हैं डेमोक्रेसी हाईजैक हो गई है। डबल स्टैंडर्ड भाई, अगर डेमोक्रेसी सही है और डेमोक्रेसी की बुनियाद पे स्काफ उतर सकता है, तो दूसरे मुल्क वाले डेमोक्रेसी की बुनियाद पे स्काफ चढ़वा रहे हैं। ये क्यों सही है और वो क्यों गलत है? अगर गलत है तो दोनों गलत हैं, और अगर सही है तो फिर दोनों सही होने चाहिए। तुम्हारी डेमोक्रेसी चलेगी और हमारी पब्लिक की ओपिनियन हाईजैक हो गई डेमोक्रेसी, ये क्या मुसीबत है? इसको हम कहते हैं फितना है, ये इसको हम कहते हैं फितना है। अच्छा, अब इस मौके पे हम लोग क्या कर सकते हैं? हमें वो लोग चाहिए जो हमें ये बताएं इसमें कितना हिस्सा फितना है, कितना हिस्सा सही है। स्ट्रेट फॉरवर्ड रिजेक्ट नहीं कर पाएंगे। जैसे आप स्ट्रेट फॉरवर्ड रिजेक्ट करेंगे, शायद आपके ही दीन के अंदर जो हक हो वो भी उसमें जाया हो जाएगा। क्यों? मैंने बताया, ये कोई फिक्र ऐसी नहीं लाएंगे जिसमें हक का कोई हिस्सा ना हो। इनको कुछ ना कुछ हक लाना पड़ेगा। 100% बातिल लाएंगे तो लोग फौरन समझ जाएंगे। अब हम आते हैं आजादी की तरफ और थोड़ा सा इसका एनालिसिस करते हैं कि ये जो आजादी के नाम पे फितना है, इसमें क्या सही है और इसके अंदर कौन सा हिस्सा गलत होगा। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद पर। अच्छा, मुमकिन है, और मैं खुद भी अपने तौर पर बाज़ औक़ात सोचने लगता हूँ, मुमकिन है यहाँ पर कोई ये कहे कि हमारे यहाँ अभी ये फितना इतना आया नहीं है आजादी के नाम पर, अभी इतना आया नहीं है, तो हमें क्या जरूरत है कि हम इसे कुरेद रहे। मुमकिन है कोई ये कहे यहाँ पर अभी ये मसला इतना नहीं आया है, इसे कुरेदने की जरूरत नहीं है, सिर्फ एक मुश्किल है, शायद अब तक ना आया हो। मैं और आप जो 40-50 साल की उम्र के हैं ना, शायद वो ये समझ रहे हैं। लेकिन जरा उन बच्चों की सतह पे जाके सोचें जो 15-20 साल के हैं, उनके जहन में डाला गया है या नहीं डाला गया है, ये दास्तान फिर कुछ और है। बिल्कुल ऐसे ही जैसे अगर हम यूके में होते हैं, अभी मैंने आपकी खिदमत में अर्ज किया था, यूरोपियन ममालिक के अंदर हमारे मदरसों के चलाने वाले ये समझ नहीं पा रहे कि हम शादी की शर्त में ये कैसे डालें कि मर्द की मर्द से शादी नहीं हो सकती। क्यों? अगर इसको डाल देते हैं तो हमारे खिलाफ कोई खड़े होकर केस कर सकता है कि इन्होंने होमोसेक्सुअलिटी के ऊपर तंज किया है। अब हम क्या करें? जिन स्कूल में हमें भेजना है वहां पर सिलेबस का हिस्सा है कि यह पढ़ाना होगा। अच्छा, हमने एक और कारनामा भी किया इस काम को करने के लिए। अब देखिए हम लोग फंसते कैसे हैं, मजलूमियत। वाकन आपको एक केस बताने की कोशिश करता हूं। हुआ इस तरह से कि हमारे मदारिस के अंदर इस्लामियात पढ़ाई जाती थी यूरोपीय मालिक के अंदर। अच्छा, वहां पे किसी के जहन में आई कि भाई बच्चे हमारे ओ लेवल्स तो पढ़ते ही हैं, ओ लेवल्स में भी इस्लामियात है, ओ लेवल्स में भी इस्लामियात है, तो ये स्कूल जाकर इस्लामियात पढ़ते हैं, ओ लेवल का पेपर देते हैं, फिर मदरसे में आते हैं, हम दोबारा इनको इस्लामियात पढ़ाते हैं। वहां थोड़ी सी अलहदा होती है, यहाँ पे थोड़ी सी डिफरेंट होती है। तो अभी क्या करें? तो उनके जहन में यह आया कि हम ये जो स्कूल में मदरसों में इस्लामियात पढ़ाते हैं, अगर हम इसको ओ लेवल के सिलेबस से नजदीक कर लें तो बच्चा जो मदरसे में इस्लामियात पढ़ेगा इसी पर इसको ओ लेवल्स का एक ए भी मिल जाएगा। बात समझ में आ रही है ना? कि बजाय ये कि स्कूल में भी जाए इस्लामियात पढ़े, मदरसे में आए, सैटरडे अपने मदरसे जो होता है हमारे यहाँ सेंटर्स के अंदर इस्लामी इस्लामियात पढ़े, तो हम क्या करते हैं कि जो सैटरडे को इस्लामियात हम पढ़ाते हैं इसके ऊपर ओ लेवल वालों से बात कर लेते हैं कि भाई तुम इसी को ले लो, हमारा बच्चा पेपर देगा उसी पर तुम उसको ओ लेवल का एक ग्रेड भी दे देना, बी सी ए जो भी देना दे देना। अच्छा, ये हो गया, बड़े खुश के हमने जनाब वहां से पास करवा लिया, हमारे सिलेबस के ऊपर ही ओ लेवल्स का एक पेपर भी सॉल्व हो जाएगा। अब एक अगला मसला शुरू हुआ, ओ लेवल वालों ने अपने करिकुलम में डाल दिया होमोसेक्सुअलिटी। अब आपसे कहा कि अपने बच्चे को मदरसे के सिलेबस में ये डाल के पढ़ाओ क्योंकि एग्जाम में आएगा। तो उसके बाद उन्होंने कहा कि ये बताओ कि तुम्हारी बुक्स कौन कौन सी हैं, वो बुक्स ला के दिखाओ। अब बुक्स तो लाके दिखाए तो इसमें तो वुमेन के ऊपर बात ही नहीं की गई है, जेंडर की इक्वालिटी के ऊपर डालो एक चैप्टर। सही है, तालीम चाहिए या नहीं चाहिए? तालीम तो चाहिए, कौन बेवकूफ कहेगा तालीम नहीं चाहिए? तालीम के नाम पे ये भी चाहिए। इसको फितना कहते हैं, इसको फितना कहते हैं। दुरूद भेजे मोहम्मद वाले मोहम्मद पर। صل على محمد وآل محمد وعجل فرجه. پھر وہاں یہ سارا ڈسکشن چل نکلا کہ بھئی اب کیا ہوگا. اچھا یہ تو میں نے بچوں کا کہا, ہماری مظلوم خواتین فون کر کے پوچھنے لگیں ہماری بچیاں ہم سے ان ٹاپکس کے اوپر ڈسکشن کرنا چاہتی ہیں, اب ہم کیا کریں. اچھا یہ ستم ہم نے کہاں سے شروع کیا تھا؟ بہت اچھی بات تھی. اچھی بات کیا تھی کہ جو ہم مدرسوں میں سلیبس پڑھا رہے ہیں اسی کے اوپر اگر او لیول کا گریڈ بھی مل جائے تو کتنی اچھی بات ہے. ایفیشنسی, پروڈکٹیویٹی, یہ وہ, انٹیگریشن, یہ ساری باتیں. لیکن اینڈ جب ہوا تو ہم یہاں پہ پھنس گئے کہ اب اپنے مدرسے کا سلیبس بھی ہم نہیں بنا رہے, وہ بنا کے ہمیں دے رہے ہیں اور ہم پھنس گئے. اعزان محترم, اتنا آسان نہیں ہے فتنے میں زندگی گزارنا. اگر یہ اس ٹائپ کے فتنوں میں سولوشن اور ہمارے حل اتنے ہی آسان ہوتے نا تو یہ فتنہ آخر الزمان نہ ہوتا. یہ بہت سادہ سی کوئی چھوٹی موٹی جنگ ہوتی, یہ بہت کچھ سادہ سی چیز ہوتی. یہ جو دور میں اور آپ گزار رہے ہیں یہ کمپلیکیٹڈ فتنوں کا دور ہے. اس کے اندر میں اور آپ سادگی کے ساتھ کوئی چیز حکم کرنا چاہیں اتنی سادگی سے بات نہیں بنے گی. اس کے ساتھ ساتھ فوراً آپ کو کہہ دوں اس کا مطلب ہے آپ کو ایکسپرٹس چاہیے ہوں گے. اس کا مطلب ہے اب اگر کوئی یہ سوچ رہا ہے نا کہ ایک بندہ جائے اور مثال کے طور پہ کسی مدرسے کے اندر چار پانچ سال پڑھ کے آ جائے, روزہ نماز تو سکھائی دے گا, اس سے ہم معاملہ کروا لیں گے, نہیں طے کر پائیں گے آپ, اس کو نہیں چلا پائیں گے. ایک اور مشکل عرض کروں آپ کی خدمت میں, درود بھیجے گا محمد والے محمد پر, صلی علی محمد آل محمد وعجل فرج. ایک اور ایشو ہے ہمارے ساتھ, دنیا بھر میں ہمارے بہت سارے سینٹرز ہیں. آج دن ہے باہر والوں کی پول کھولنے کا, جس میں دو کے ڈرامے تو سنا چکا ہوں, تیسرا بھی سنا دیتا ہوں. ایک یہ ڈرامے بھی بہت رائج ہے دنیا, بہت ساری جگہوں پہ ہمارے سینٹرز ہیں فل آف ریسورسز, ٹھیک ٹھاک پیسہ ہے, لیکن ایک کام کیا ہوا ہے, کوئی ریزیڈنٹ عالم نہیں رکھا ہے. پیسہ ٹھیک ٹھاک ہے, سارے کام ہو رہے ہیں, نمازیں ہوتی ہیں, مسجد بھی چلتی ہے, سارے مراسم انجام پاتے ہیں, لیکن ایک کام کیا ہوا ہے, وہ کیا, کوئی مستقل عالم نہیں رکھا ہے. ارے مستقل عالم کیوں نہیں رکھا ہے انہوں نے؟ مستقل عالم آئے گا تو پھر وہ اپنی بھی چلائے گا, ہماری نہیں چلنی پھر. تو جو بلائیں گے وہ تین مہینے کے لیے بلائیں گے, تین مہینے بعد ایگریمنٹ ختم, بس سلام. اچھا لگا تو دوبارہ بلا لیں گے, نہیں اچھا لگا تو پھر ٹھیک ہے معاملہ ختم, اس کو لے کے آئیں گے جس کے ساتھ چل سکے گی. اس طرح دین چل جائے گا. اور یہ جو کمپلیکیٹڈ ایشوز آئیں گے ان کو کون حل کر رہا ہوگا؟ ان کو حل کر رہا ہوگا کوئی بزنس مین یا کوئی ایم بی اے فائنینس یا کوئی چارٹرڈ اکاؤنٹنٹ, اس کی کیپیسٹی میں ہے کہ وہ اس کو حل کرے. یہ ہمارا المیہ ہے. اور اس خاطر ہم فتنوں کے اندر پھنستے چلے جاتے ہیں, نعوذ باللہ تعالی. صرف ایک راستہ ہمارے پاس, ایکسپرٹس, دین اسلام کو سمجھنے والے, وہ آئیں اور یہ بتائیں بھائی یہ جو فکر نافذ ہو رہی ہے اس فکر میں کتنا حصہ صحیح ہے کتنا حصہ غلط ہے. صرف اس وقت ہو پائے گا جب آپ کے ایکسپرٹس مستقل آزاد حیثیت رکھ کر رائے دینا جانتے ہوں, ورنہ وہ کمیٹیوں کے کہے پہ چلتے رہیں گے پھر, اور وہ کمیٹیاں ان سے کھیلتی رہیں گی پھر, کبھی بھی دین اسلام نہیں دے پائیں گے یہ لوگ, یہ دوسروں کو دیکھ دیکھ کے باتیں کرتے رہیں گے. یہ وہ ضرورت ہے جو اس وقت کی ضرورت ہے. اور اگر یہ کام انجام نہیں پاتا ہے پھر میں نے آپ کی خدمت میں عرض کیا, ہم فتنے پھنستے چلے جاتے ہیں. ابھی ایک فتنے کے بارے میں تذکرہ شروع کیا تھا, چند پوائنٹس اس طرف ہو گئے, میں دوبارہ اس کی طرف واپس آتا ہوں. درود بھیجے گا محمد والے محمد پر, صلی علی محمد آل محمد وعجل. آزادی کی فکر کیسی ہے؟ آزادی کی فکر اچھی ہے. جیسے کہ میں نے دو تین مقدمات میں عرض کیا تھا آپ کے سامنے, انسان کو آزاد ہونا چاہیے, بالکل صحیح بات ہے. اچھا دین اسلام آزادی قبول کرتا ہے کیا؟ ہاں بالکل قبول کرتا ہے. کیوں دین اسلام انسانوں کو آزاد دیکھنا چاہتا ہے؟ شروع میں بات ہوئی خدا نے متعال نہیں چاہتا لوگ بت پرستی کریں. اصل نہ خدا نے متعال بت پرستی چاہتا ہے نہ کوئی ایسا کام چاہتا ہے جس کے نتیجے میں بت پرستی آ جائے, یہ بھی نہیں چاہتا. مثلا خدا نے مطالعہ چاہتا ہے لوگ معاشی اعتبار سے فقیر ہوں یا خوشحال ہوں، خوشحال دیکھنا چاہتا ہے، آسودگی دیکھنا چاہتا ہے، معاشی اعتبار سے فقر و غربت نہیں دیکھنا چاہتا، چاہتا ہے دولت سرکولیٹ کرے، لوگوں کی زندگی آسان ہو. کیوں؟ خدا کو پتا ہے، خدا کا دین بیان کر رہا ہے کہ اگر غربت بے انتہا ہو، لوگوں کے اوپر فقر ہو، تو وہ لوگوں کی دوسروں کی غلامی میں مبتلا ہو سکتے ہیں. ہمیشہ ایسا نہیں ہوتا، بعض لوگ فقیر ہوتے ہیں اور آزاد ترین ہوتے ہیں، حضرت ابو ذر کی طرح فقیر ہوتے ہیں لیکن آزاد ہوتے ہیں. بس کوئی یہ نہ سمجھے کہ ہمیشہ فقر کے ساتھ غلامی آتی ہے، نہیں، ضروری نہیں ہے. فقیر کچھ ایسے ہوتے ہیں جو بہت آزاد ہوتے ہیں، میں نے مثال دے دی، لیکن اکثر ایسا ہوتا ہے کہ اگر فقر و غربت بہت زیادہ آ جاتی ہے تو پھر لوگوں میں غلامی آتی ہے. لہذا نہ خدا غلامی چاہتا ہے، نہ کوئی ایسی چیز چاہتا ہے جس کے نتیجے میں غلامی آئے. کیوں خدا غلامی نہیں چاہتا، ایسی چیز بھی نہیں چاہتا جس سے غلامی آئے؟ کیوں؟ خدا انسان کا خالق ہے، اس کو پتا ہے میں نے انسان کو ایسا بنایا ہے کہ یہ آزاد ہوگا تو کمالات حاصل کرے گا. آزاد نہیں ہوگا نا، اس کے اندر کمالات نہیں آئیں گے، یہ اپنے آپ کو رگڑتا رہے گا. بھائی جس نے گاڑی بنائی ہے اس کو پتا ہے اس کے اندر پیٹرول ڈالنا ہے یا ڈیزل ڈالنا ہے. اگر پیٹرول ڈالنا ہے تو لکھتا ہے بھائی اتنا پیٹرول ڈالو اس کے اندر، ورنہ یہ گاڑی نہیں چلے گی، بنانے والا تو جانتا ہے. خدا کہتا ہے میں خالق ہوں، میں نے انسان کو بنایا ہے، اور میں نے جو انسان کو بنایا وہ ایسا بنایا کہ یہ غلامی میں نہیں چلے گا، اس کو آزادی چاہیے. انسان کی آزادی کی حفاظت کرتا ہے، اور انسان کی آزادی کی حفاظت کے لیے بت پرستی سے لڑتا ہے، اور اپنے نبی سے بھی کہتا ہے لڑو، اور بت پرستی سے بھی لڑتا ہے، اور ایسے انسانوں سے بھی لڑوا دیتا ہے جو بت پرستی کروائیں. حضرت موسیٰ علیہ السلام سے کہا کہ فرعون کے پاس جاؤ، اس سے کہو انہو طغا، یہ بہت طغیان کر رہا ہے. کیوں؟ یہ خود بت بنا ہوا ہے، اس وقت خود بت بنا ہوا ہے، دوسروں کو کہتا ہے میرے سامنے سجدہ کرو. تو خدا کسی بت پرستی کو قبول نہیں کرتا، اپنے انبیاء سے کہتا ہے جا کے بت پرستی لڑو. اسلام آزاد دیکھنا چاہتا ہے، لیکن سوال یہ ہے آیا آزادی کی کوئی ریڈ لائن بھی ہے یا نہیں؟ انسان ہر طرح سے آزاد ہونا چاہیے، جو مرضی آئے کرے. اب یہاں پہ ایک سوال ہے، فرض کریں میں آزادی رکھنا چاہتا ہوں، میری آزادی یہ کہہ رہی ہے کہ میرے پاس پیسہ ہونا چاہیے، میری خواہش ہے. اچھا وہ پیسہ اتفاقاً آپ کی جیب میں ہے، اب میں آزاد ہوں اور میں کہتا ہوں میرے ہاتھ میں پیسہ ہونا چاہیے، تو میں آپ کی جیب کاٹ کے پیسے نکال لوں اس وجہ سے کہ مجھے آزادی ہونی چاہیے کہ میں جس کا چاہوں پیسہ اٹھاؤں؟ تو پھر فوراً دنیا کہتی ہے نہیں، آپ کی آزادی وہاں ختم ہو جاتی ہے جہاں سے دوسرے کی باؤنڈری شروع ہوتی ہے. بھئی آپ آزاد ہیں لیکن اب آپ اتنے آزاد بھی نہیں کہ دوسرے کی جیب سے پیسہ نکال لیں، نہیں یہ صحیح نہیں ہے. آپ کی آزادی وہاں ختم ہوگی جہاں دوسرے کی باؤنڈری شروع ہوگی، آپ یہاں تک آزاد ہیں وہ وہاں تک آزاد ہے. سوال یہ ہے یہی کام اگر میں دین کے اندر جا کر کہوں تو کوئی کیوں نہیں مانتا؟ پھر مثلا ایک مثال آپ کی خدمت میں عرض کرتا ہوں، درود بھیجے گا محمد و آل محمد پر، صلی علی محمد آل محمد وعجل فرج. دنیا کے آزاد ترین انسانوں کے سامنے جو ہمیں متہم کرتے ہیں کہ آپ مسلمان لوگ آزادی کے خلاف ہیں، آپ عورتوں میں پابندی لگاتے ہیں، آپ یہ کرتے ہیں، آپ وہ کرتے ہیں، پتہ نہیں کیا کیا، ان سب سے ایک سوال کرتے ہیں، آزادی ہے؟ آزادی کی وجہ سے میں ایک کام کرتا ہوں، میں اپنا گھر بناتا ہوں، میں اپنے گھر کے لیے جگہ لیتا ہوں، ایک ایکڑ زمین میں نے گھر کے لیے جگہ لی ہے، 100 گز پہ گھر بناؤں گا اور باقی کے اوپر منشیات اگاؤں گا، آزادی ہے کہ کر لوں؟ کوئی ملک اجازت نہیں دیتا میرے گھر پہ حملہ کریں گے اور کہیں گے منشیات کے رکھنے کے جرم میں تمہیں اتنے اتنے سے قید ہوگی. مجھے کیوں آزادی نہیں دے رہے؟ دو آزادی مجھے کہ بھائی میرے پاس آزادی ہونی چاہیے، میں آزاد ہوں جب میں سب کام کر سکتا ہوں، یہ کیوں نہیں کر سکتا؟ تو کہتے ہیں نہیں یہ آزادی نہیں ملے گی. کیوں؟ تمہاری یہ منشیات تمہیں خراب نہیں کرے گی، سوسائٹی کو بھی خراب کرے گی. تو اگر کوئی معاشرے میں فسق و فجور پھیلاتا ہے، پھر منشیات ایک آدمی کے دماغ کو چند گھنٹے کے لیے خراب کرے گی، پوری دنیا قبول نہیں کرتی، اور اگر کوئی پوری قوم کے اخلاقیات کو ایسا خراب کرے کہ یہ انسان سے جانور بن جائیں، پھر اسے قبول کر لیتے ہیں؟ اسے کیوں قبول کر لیتے ہیں؟ پھر میں نے عرض کیا جہاں ان کا مزہ آئے گا یہ آزادی رکھیں گے، और जहां नहीं आएगा वहां हमसे कहेंगे आप मजबूर हैं, आप वो करें जो हम चाह रहे हैं। स्टैंडर्ड्स बनाए फिर। अगर वाकई कहते हैं आजादी है तो फिर हर आजादी को मानो, फिर हमें भी आजादी मिलनी चाहिए। और अगर आजादी नहीं है तो फिर आपको आजादी हो और हमें आजादी ना हो, इसका क्या सवाल फिर पैदा हुआ? इस तरह तमाम तर हिकमतों को तय होना चाहिए, किसकी आजादी किस दर्जे तक जाएगी, किस आजादी से कौन कौन से नतीजे निकलेंगे। अब इस उसूल को देखते हुए क्या लोगों को इतनी आजादी होनी चाहिए कि माशरे के अंदर फिस्को फुजूर फैलाएं? हम दीनदार माशरा होने के नाते अगर अपने लिए उसूल तय करें कि नहीं, हम दूसरों को इतनी आजादी नहीं दे सकते कि वो हमारी औलाद को गुमराह करे, अब अगर हम पाबंदी लगाएं, इसको दुनिया पाबंदी क्यों ताबीर कर रही है? इसको हम अपनी आजादी का इस्तेमाल क्यों नहीं कह सकते? जो माशरे के अंदर असली फितना आएगा वो इस फिक्री सतह के ऊपर आएगा, और बदकिस्मती हमारे साथ ये होगी कि अक्सर लोग इस फिक्री सतह पर हैं नहीं कि इस मामले को समझने के काबिल हो सकें। नतीजा ये कि वो इस फितने के अंदर फंसते चले जाएंगे। मैंने आपके सामने कॉम्प्लिकेशन का सिर्फ एक हिस्सा रखा है। अब इस आजादी के पीछे बहुत सारे मसाइल चलेंगे। मिसाल के तौर पर आजादी में खवातीन की आजादी कितनी होनी चाहिए? आया इतनी आजादी होनी चाहिए कि माशरे के अंदर बेपर्दगी और फाहशा का फिस्को फुजूर का रिवाज हो, या नहीं होनी चाहिए? अगर होनी चाहिए तो फिर माशरे के बिगाड़ का क्या होगा? नहीं होनी चाहिए। अब एक और इश्यू है जो फितने का दूसरा हिस्सा है, वो क्या है? क्या हर एक को इतनी आजादी होनी चाहिए कि जहां किसी बेपर्दा औरत को देखो उसको जाके एक थप्पड़ मार दे? हमारे पास केसेस हैं अफगानिस्तान के अंदर जहां बेपर्दा औरतों के ऊपर तेजाब फेंका गया है। आया गुनाह से लड़ने के नाम पर इसकी आजादी होनी चाहिए? ये फितना है। असल मुश्किल यहां पर है। आपके पास दो एक्सट्रीम्स आएंगे, एक कहेगा इतनी आजादी होनी चाहिए, कोई पाबंदी नहीं होनी चाहिए। आपको पता है अगर ये इजाजत दे दी तो पूरे माशरे के अंदर फिस्को फुजूर फैलेगा, ऐसा फिस्को फुजूर फैलेगा किसी की इज्जत नहीं बचेगी, कोई अमनियत नहीं बचेगी, माशरा तबाह हो जाएगा। दूसरी तरफ से एक और आदमी कहेगा, वो कहेगा क्या? वो कहेगा दीन के नाम पर जो बेपर्दा नजर आया उस पर तेजाब फेंक दूंगा। अच्छा, आप ये काम क्यों करेंगे? कहेगा मैं दीन खुदा के निफाज के लिए काम कर रहा हूं, चूंकि हुकूमत ये काम नहीं कर रही मैं कर रहा हूं, जिसको मैं समझूंगा मैं कत्ल कर दूंगा। भाई आप क्यों कत्ल कर रहे हैं? कहते चूंकि हुकूमत उसको नहीं रोक रही तो मेरे पास सिर्फ एक ही रास्ता रह गया कि मैं कत्ल कर दूं। इसको इजाजत दूं फिर? इसको इजाजत नहीं होनी चाहिए। यह भी हमें समझ में आ रहा है कि ये 100% आजादी नहीं होनी चाहिए जो ये कह रहा है। ये भी हमें समझ में आ रहा है कि ये जो 100% इस तरह से अपने हाथ में सारा दीन लेकर जारी कर रहा है, अपने आप को सबसे बड़ा हाकिम शहर बनाया हुआ है, इसकी भी इजाजत नहीं होनी चाहिए। इसको हम फितना कहते हैं। ये जो आखिरुज़ ज़मां का फितना है वो इतना सादा नहीं है, वो ये कॉम्प्लिकेशंस हैं, और ये वो कॉम्प्लिकेशंस हैं जिनको सॉल्व होना चाहिए। और ये कैसे सॉल्व होगा? ये दीनदारी की तशरी के जरिए से होगा। सिर्फ एक रास्ता है हमारे पास, दीन बिल्कुल क्लियर, बिल्कुल क्रिस्टल हमें नजर आना चाहिए। अगर दीन हमारे पास बिल्कुल क्लियर क्रिस्टल है, एक एक चीज दीन की वाजे है, तो हमें समझ में आएगा इससे लड़ेंगे कैसे, वरना आप नहीं समझ पाएंगे कि इस फितने से लड़ना कैसे है। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद पर। अज़ान मुहर्रम, मैं आपकी खिदमत में पहले भी अर्ज किया, मुमकिन है कोई मुझसे कहे कि यहां पर यह मामला यहां तक नहीं आया है, अभी इसे डिस्कस नहीं होना चाहिए, लेकिन यह मैं आपकी खिदमत में अर्ज कर दूं, अभी अगर हमने इसको डिस्कस नहीं किया और इन मसाइल के ऊपर अपनी वाज़ह राय नहीं बनाई, हम लोग कंफ्यूज होते चले जाएंगे। ये डिस्कशंस माशरे के अंदर फैल रहे हैं, ये यूनिवर्सिटीज के ऊपर, मीडिया के ऊपर, हर तरह से फैल रहे हैं। इस वक्त जरूरत इस बात पर है आप अपनी वाज़ह राय, दीन के नाम पर जो वाज़ह राय हो सकती है, जितनी भी वाज़ह हो सकती है, उसको सामने लेकर आ जाए। और मैं आपकी खिदमत में भी यही अर्ज करूंगा, एक काम तो ये करें कि दीन के नाम पर मुफ्ती मत बनिएगा। मुफ्ती बनना कैसे कहते हैं? आपको समझ में आए या ना आए, दीन के नाम पर राय देना शुरू कर दें, ये हरगिज मत कीजिएगा। अगर सनद के एतबार से भी देखें तो हमारे पास जो मशहूर रिवायत मौजूद है, रिवायत उनवान बसरी जिसमें एक पीर मर्द मौला छठे इमाम के पास जाते हैं, दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद पर, मोहम्मद आले मोहम्मद वअज्जिल फर्ज, उनसे नसीहत लेते हैं। तो मौला जो नसीहतें फरमाते हैं उनमें से एक नसीहत ये फरमाते हैं, फरमाते हैं तुम लोगों के सामने फतवा देने से ऐसे भागना जैसे कोई शेर को देखकर भागता है, अपनी गर्दन को दूसरों के लिए पुल मत बनाना। पहली बात जो मैं आपकी खिदमत में इस सिलसिले में अर्ज करूंगा, अज़ान मोहतरम, अगर आपके अंदर एक्सपर्टीज नहीं है ऐसे किसी फितने पर राय सादर मत कीजिएगा, आप गलती कर देंगे। आपके पास नहीं है एक्सपर्टीज, किसी से पूछने की कोशिश करें जिसकी एक्सपर्ट सहारा, मत कीजिएगा। क्यों? आप जो बिगाड़ बनाएंगे वो आपकी हमदर्दी से कहीं ज्यादा बढ़ जाएगा। आप हमदर्दी में कह रहे होंगे लेकिन आपकी वजह से बिगाड़ आ सकता है। लिहाजा ऐसे किसी भी कॉम्प्लिकेटेड इशू के ऊपर अपनी तरफ से दीन के बारे में कुछ राय देने से बेहतर है किसी मुस्तनद जगह से दीन के बारे में राय लेने। अगर ऐसे जवानों को, ऐसे ऐसे किसी फर्द को इस टाइप की मुश्किलात का सामना करना पड़ता हो, जैसे करूंगा, आसान तरीन कामों में से एक काम यह, शहीद मुताहरी का मुताला करें। शहीद मुताहरी 40 साल पहले आए थे लेकिन ये तमाम डिस्कशंस उस जमाने में शुरू हो चुके थे, उनके ऊपर बाकायदा नजरियात बन चुके थे। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, इस शहीद ने इन तमाम डिस्कशंस के ऊपर बेहतरीन एक्सपर्ट इस्लामिक ओपिनियन अपनी एस्टेब्लिश की थी। क्योंकि शहीद मुताहरी सादा इस्लामी फलसफी नहीं थे, उन्होंने सबसे अच्छी बात यह थी कि दीन के मरकज में बैठकर दीन को गहराई गहरे तरीन मकाम पर जाकर दीन को हासिल किया हुआ था, तो उनके पास एक्सपर्ट ओपिनियन देने की तमाम फैसिलिटीज मौजूद थी। फिर वो यूनिवर्सिटीज के अंदर मौजूद थे और ये जो अफकार और ख्याल जहां कहीं से भी आ रहे थे उनकी दस्तरसी में थे, तो वो दोनों तरफ से बेनिफिट ले रहे थे। और अल्हम्दुलिल्लाह रब्बिल आलमीन, इसके नतीजे में उनकी किताबें वो किताबें थीं जिनके लिए इमाम खुमैनी ने कहा था कि हम ये उन मुनफरिद लिखने वालों में से है जिसके बारे में हम कह सकते हैं कि उसकी सारी किताबें अच्छी हैं। उन्होंने फरमाया, ये अब इतने बड़े इस्लामिक स्कॉलर की गवाही पीछे लगी हुई है शहीद मुताहरी किताबों के पीछे कि सारी किताबें अच्छी हैं उस आदमी की। तो अगर किसी को ऐसी कोई मुसीबत पड़ती हो तो हत्ता इम्कान कोशिश करे कम से कम शहीद मुताहरी को स्टडी करे, उनके अफकार और ख्यालात का जायजा ले, ताकि खुदा ना करे नाऊज़ु बिल्लाह ऐसी मुसीबत के अंदर अपने आप को महफूज रह सके इंशाअल्लाह। और जो कुछ हम कर सकते हैं अगले 6 दिनों में वो कोशिश करेंगे कि इस टाइप के कुछ फितनों को सामने रखते हुए एक राय बनाई जाए, एक राय हमारे सामने जरूर बननी चाहिए। मैंने कई मौजूद आज आपके सामने सिर्फ छेड़ने की हद में अर्ज किए। आजादी किसे कहते हैं? खवातीन के हुकूक का मामला क्या है? कहां तक हुकूक हैं और कहां तक प्रोपेगेंडा चल रहा है? इसी तरीके से एक और बहुत बड़ा इशू है और वो है सकाफत का मामला, कल्चर जिसको हम लोग कहते हैं, इसके बारे में हमारी ओपिनियन क्या है। हद तक इम्कान कोशिश करें इसको हल करते जाएं। और इसके पीछे बहुत सारे और नजरियात हैं, वो जो अगर स्केल जो मैंने आपकी खिदमत में अर्ज किया था कि इस्लाम ने 3 लेवल पर गुनाह का मुकाबला करने की कोशिश की है, हर एक के मुकाबले में एक नजरिया मौजूद होगा जिसको आपको देखना होगा। इंशाल्लाह कोशिश करेंगे कि कल एक ऐसे नजरिए के बारे में बात करें कि जो सबसे बड़ी सतह पर जाकर दीन इस्लाम के डिफेंस लाइन को तोड़ने की कोशिश करता है। दीन इस्लाम का जो डिफेंस लाइन है वो सबसे आखिर में बनता था हुदूद और शरीयत के कवानीन के इजरा की सूरत में, इसको तोड़ने के लिए एक सादा सी फिक्र है जिसको मैं फितना ताबीर कर रहा हूं कि हाँ ये एक फितना है, उसको कल इंशाल्लाह अर्ज करेंगे। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद पर, अगर आपने इस मामले को और तारीख में जाकर देखना है तो फिर अपने आप से पूछ सकते हैं आप कि शायद ये समझ में आए तो समझ में आ जाएगा कि सैयदुल शुहदा ने कयाम क्यों किया था। बिजाहिर चीजें खराब नहीं थी उस वक्त, बुराइयां आ चुकी थी, बुराइयां आ रही थी और बुराइयों ने और भी आना था, लेकिन अभी तक चीजें सही थी। बिजाहिर लोग नमाज पढ़ रहे थे, अगर हज नहीं हो रहा था तो इतने सारे लोग मक्का क्यों जा रहे थे? हज हो रहा था, لوگ نماز پڑھتے تھے، لوگ قرآن کریم پڑھتے تھے، میں نے عرض کیا آپ کی خدمت میں جو سید الشہداء کا مقابلہ کرنے والے تھے وہ بھی دین کے نام پر کام کر رہے تھے، ساری چیزیں ہو رہی تھیں، لیکن سید الشہداء کچھ چیزیں دیکھ رہے تھے، اور وہ جو کچھ دیکھ رہے تھے ان کو پتا تھا یہ اتنا بڑا فتنہ سامنے آنے والا ہے، کوئی مقابلہ نہیں کر سکے گا. اس فتنے کو روکنے کے لیے سید الشہداء کے پاس ایک ہی راستہ تھا. اب جبکہ آوان و انصار بھی نہیں ہے، صرف ایک راستہ تھا، وہ کیا راستہ تھا؟ ایسی جان دیں کہ سوئے ہوئے انسان جاگ جائیں اور اپنے آپ سے ایک سوال پوچھنے لگیں، سید الشہداء نے جان کیوں دی؟ جو بدترین معاشرے کے سوئے ہوئے لوگ ہوں وہ بھی جاگ جائیں اور اپنے آپ سے سوال کرنے لگیں کہ اس جان دینے کے پیچھے راز کیا تھا. اس خاطر سید الشہداء نے ایک ایسی مظلومیت کے ساتھ جان دینی تھی جس میں حق اور باطل کو طے کرنے کے لیے کوئی مشکل نہ رہے. لہذا سید الشہداء کے سامنے جب حضرت حر کا لشکر آیا، سید الشہداء نے پانی پلایا، اور جب وہ کربلا کے مقام پر پہنچے ان کے دشمنوں نے پانی بند کیا، بالکل برخلاف. کیوں سید الشہداء ان تمام چیزوں کو برداشت کر رہے تھے؟ وہ ایک ایسے مقام پہ پہنچانا چاہ رہے تھے دنیا کا کوئی انسان شک میں نہ رہے، حق کہاں پر ہے، باطل کہاں پر ہے. حق کے تمام معیار سید الشہداء کے پاس، باطل کے تمام معیار لشکر عمر ابن سعد کے پاس. لہذا آپ اس بات کو ملاحظہ فرمائیں کہ جب سید الشہداء عاشور کے دن تشریف فرما ہوئے تو سید الشہداء نے حضرت علی اکبر سے کہا کہ بیٹا تم اذان دے دو. کیوں سید الشہداء نے حضرت علی اکبر سے کہا؟ ان کا مؤذن موجود تھا، سید الشہداء کے مؤذن موجود تھے جو مدینے سے اذان دیتے آ رہے تھے، لیکن جب عاشور کا دن آیا تو سید الشہداء نے حضرت علی اکبر سے کہا کہ بیٹا آپ اذان دیں. کیوں؟ سید الشہداء چاہتے تھے اللہ کے رسول کی آواز لوگوں کے کانوں پہ جائے، شبیہ رسول کی آواز تمام انسانوں کے کانوں میں جائے. اور سید الشہداء کربلا میں عاشور کے دن بار بار لوگوں سے ایک سوال کر رہے تھے، کیا نبی کا نواسا میرے سوا کوئی اور ہے یہاں پر؟ کیا علی اور فاطمہ کی اولاد میں میرے سوا کوئی اور ہے دنیا میں جس کے تم مجھے قتل کرنے کے لیے آئے ہو؟ سید الشہداء بار بار اپنے رشتے کا خیال لوگوں کے سامنے واضح کر رہے تھے تاکہ حق اور باطل میں کوئی چیز مبہم نہ رہے. اور جو اس پورے واقعے کے اندر مقام تھا جہاں پر پوری دنیا کے سامنے حق اور باطل ظاہر ہونا تھا، وہ مقام یہ تھا کہ پوری دنیا کے اندر جب جنگ میں کسی ایک لشکر کا خاتمہ ہوتا ہے تو اس کے خاندان کا احترام کیا جاتا ہے. عربوں کے اندر بھی خواتین کی بے احترامی کی کوئی رسم نہیں تھی. اور عزیزو، اگر میں آپ کے اہل بیت اطہار علیہ السلام کی محبت کے انداز کو دیکھتے ہوئے سوچوں تو کیوں بی بی زینب سلام اللہ علیہ تعالی زینبیہ پہ تشریف لے گئی تھیں؟ بی بی دیکھ رہی تھی کہ میرا بھائی قتل گاہ میں ذبح ہو رہا ہے، عمر ابن سعد سے چلا کر کہا ارے کیا نواس رسول کو ذبح کرے گا؟ عربوں میں بھی یہ رسم نہیں تھی کہ کسی لشکر کے سردار کو ذبح کیا جائے، لیکن بی بی نے ایک عجیب منظر دیکھا، نہ صرف یہ کہ ذبح کیا بلکہ پشت گردن سے ذبح کیا. بی بی نے یہ منظر دیکھا، ایک موقع کے اوپر سید سجاد کے خیمے کے اندر آئی، سید سجاد سے کہا بیٹا سید سجاد اپنے بابا کی خبر کرو. بس ایک موقع سید سجاد خیمے سے باہر آئے، نوکے نیزا پر سر اقدس کو دیکھا، فرمایا السلام علیکا یا ابا عبداللہ. گویا جب سید شہداء مولا سید سجاد سے الوداع کرنے آئے تو ایک روایت کے مطابق مولا سید سجاد نے پوچھا بابا ابوالفضل عباس کہاں ہے؟ فرمایا وہ مارے گئے. کہا علی اکبر کہاں ہے؟ فرمایا وہ بھی شہید ہوئے. فرمایا بابا میری ہمشیر
ہم نے کربلا میں جنگ لڑی، تمہیں کوفہ اور شام میں لڑنی ہوگی، ہم نے شمشیر سے جنگ لڑی ہے، تمہیں زنجیر سے لڑنی ہوگی، ہم نے کوفہ میں کربلا میں خون بہایا، تمہیں شام تک خون بہاتے رہنا ہوگا۔
لعنت اللہ على القوم الظالمين وسيعلم الذين ظلموا أي منقلب ينقلبون۔ پروردگارا جنہوں نے اہل بیت پہ ظلم کیا انہیں بدترین عذاب میں مبتلا فرما۔ اے پاک پروردگار، تجھ واسطہ محمد و آل محمد کا پرچم سید و شہداء کو دنیا کے کونے کونے تک پہنچانے کی طاقت نصیب فرما۔ اے پاک پروردگار، جو اہل بیت کے دشمن ہیں اگر قابل اصلاح نہ ہو تو واصل جہنم فرما۔ اے پاک پروردگار، سید و سردار مولا اور آقا امام آخر الزمان کے ظہور میں تعجیل فرما، ہمیں ہماری نسلوں کو ان کے بہترین جانساروں میں قرار فرما، ہماری زندگیوں کا اختتام ان کی نصرت کی راہ میں شہادت قرار فرما۔ ماتم حسین۔